यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने। प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती र लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढ़ीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन। एमनको रेडसी तटमा हुतीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण। र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै।
Gaming my low latency ko mazaza streaming host wa video call stable signal survey tower Nepal Telecom Wi-Fi 6 strong performance every mix wide coverage security high fast and stable always fly
Nepal Telecom Rashtrako Sanchar
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6 देखि 12 गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ भन्ने रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार हालसम्म महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेन्जी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सो मार्फत प्राप्त जनादेश सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्वपूर्ण अवसर भएको बताउनुभयो। सो विषयमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भाव को निरन्तरता बढ़ोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्नुभयो। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीका कारण नेपालले अपूरणीय क्षति भोगेको विषय विश्व मञ्चमा पुर्याउन पनि महासभामा महत्वपूर्ण भूमिका खेलिने उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो छलफल भएको छ। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायतको सहभागिता रहेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्यामा खुलेर कुरा राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको पनि ढकालले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ लगायतमा होल्डिङ सेन्टरमा रहेका महिला तथा बाल बालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढ़ी प्रभावित महिला र बाल बालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नका लागि पनि माग गर्नुभयो। सांसद अर्जुन नरसिंह केसीले बाढ़ीग्रस्त रसुवा र नुवाकोटको होल्डिङ कक्षमा राखिएका महिला र बाल बालिकाको अवस्था दयनीय भएकाले पीड़ितहरूलाई यथाशीघ्र व्यवस्थित ढंगले होल्डिङ सेन्टरमा राख्न पनि माग गर्नुभयो। यसै गरी सांसद आनन्द बहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद अम्बिका देवी संग्रौलाले मुलुक विपत्सँग जुधिरहेको बेला मुलुकमा ग्यासको संकटको कारणले सर्वसाधारणले शास्ति भोग्नु परेको बताउनुभयो। सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद एलिजा गुरूङले हिमताल फुट्ने जोखिम उच्च भएकाले सोको अध्ययन गरेर आवश्यक सतर्कता र सावधानी अपनाउनका लागि माग गर्नुभयो। सांसद यशोदा बरालले महिला र बाल बालिकामाथि पछिल्लो समय साइबर बुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाउनु भएको प्रश्नको जवाफ दिँदै उहाँले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी पनि दिनुभयो।
मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कार्यवाही हुने नै छ।
मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सड़क पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि यो विषयमा संघ, प्रदेश र जिल्ला स्तरमा 3 छुट्टा छुट्टै छानबिन समिति पनि गठन भएका छन्। समितिले छानबिनको प्रक्रिया पनि शुरू गरिसकेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले उक्त प्रस्ताव निर्यार्थ पेश गर्नुभएको थियो। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखेको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले विगतमा विधेयकको मस्यौदाहरू विभिन्न विज्ञ वा विभिन्न निकायलाई दिएको भन्दै विवाद हुने गरेको विषय पनि स्मरण गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सम्बन्धी राइट टु रिकल दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ। रासोपाले हिजो राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टीका महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रासोपाको गत भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार उक्त समिति गठन गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। समितिको सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला समीम मिक्रानी, करिश्मा कडरिया र प्रमोद नेउपानी रहनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढ़ीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो। उहाँले बाढ़ीबाट उत्पन्न परिस्थितिपछि राहत पुनस्थापना तथा पुननिर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार सदैव तयार रहेको जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनता प्रति आभार व्यक्त गर्नुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। यो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल दूरसंचार प्राधिकरणले 15 करोड़ रूपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको उपस्थितिमा प्राधिकरणले 15 करोड़को चेक अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई हस्तान्तरण गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुट्ने क्रम पनि रहेको छ। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भील कम्पनीले भोटेकोशी बाढ़ी प्रभावित परिवारको सहयोगका लागि 1 करोड़ सहयोग प्रदान गरेको छ। उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने गरी अर्थमन्त्री सोडिम वाग्लेलाई हिजो चेक हस्तान्तरण गरेको हो। रसुवास्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले 79,84,695 सहयोग गरेको छ। महासंघले हिजो सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीबाट प्रभावितका लागि 40 लाख रूपियाँ सहयोग गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले 39,94,367 सहयोग गरिएको नगरपालिकाले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढ़ी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनस्थापना र दीर्घकालीन पुननिर्माणका लागि प्रष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद पुनले भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीबाट जनधनको अपूरणीय क्षति भएको विदेशी सहित करिब सबै जिल्ला जिल्लाका मानिसको ज्यान गएको र सुवा नुवाकोट र धादिङका नदी आसपासका जनताका घर खेत सहित श्री सम्पत्ति गुमी सुकुम्बासीको अवस्थामा पुगेको दुःखदायी अवस्थालाई सम्बोधन गर्ने गरी प्रष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले हिजो काठमाडौँमा आयोजना गरेको समीक्षा तथा भावी योजना कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी 15 महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनु भएको हो। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलको अध्यक्षतामा हिजो कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा तीज पर्व 2083का लागि आवश्यक सुरक्षा, भक्तजनको व्यवस्थापन, भीड़ नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 14 दुई, मोरङको लेटाङ नगरपालिका 4, बीपी चोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 5, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 2, कैलालीको धनगढ़ी उपमहानगरपालिकाबाट 7 जना, धनगढ़ी उपमहानगरपालिका 7 जना, आवाज चोकबाट 1 र टीकापुर नगरपालिका 9 2 जना पक्राउ परेका हुन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालासँग हिजो छलफल गर्नुभएको छ। यस्तै खेलकुद मन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरेको पनि जानकारी दिनुभएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा कार्यदलका संयोजक राम बहादुर थापाले दुईवटा छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052ले औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको प्रक्रिया हिजोदेखि अघि बढ़ेको छ। स्याङ्जाको गल्याङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। गल्याङ 11 बुढाथोकी डाँडा र वडा नम्बर 7 सेना पुकलाई जोड्ने गरी 44 मिटर लम्बाईको पुल निर्माण गरिएको हो। हुम्लाका स्याउ किसानहरू बजारको अभाव र भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रूपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 किसान बीरबल सिंहले बताउनुभयो।
अरिङ्गालले खाइसके सके बान्धले खाइसके बजार व्यवस्था पनि छैन, त्यसै खेर जानु भन्दा त के गर्ने, अब थोकै थोकै भए।
मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भएको छ।
जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट ठाउँमा गाडी पुगिदिएको भए अथवा ढुलानी गर्न नपर्ने, यहाँबाट लेकबाट रोडसम्म ढुलानी गर्न 5 रुपियाँ जति त्यही लागिहाल्छ, यहाँबाट ट्र्याक्टरले श्रीनगरसम्म लग्नु पर्यो, लेबरको पनि दर रेट तोकिया हुन्छ, त्यही दर रेट यता कायम हुँदैन, के गर्ने, त्यो सबै समस्या छ त।
छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले गाउँपालिकामा भएका स्याउहरू जम्मा गरेर करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गरेको बताउनुभयो। गाउँमा प्रति केजी 45 का दरले खरिद गरी सुर्खेतमा 105 रुपियाँमा बिक्री गरेको बताउँदै किसान र व्यापारी दुवैलाई फाइदा भएको प्रतिक्रिया दिनुभयो।
45 रुपियाँ केजी किलोको 105 रुपियाँ दरले बिक्रियो, किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट समितिले प्रति केजी 60 रुपियाँसम्म निर्धारण गरे पनि बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। यसको लागि सम्बन्धित सरकारवाला निकायहरूले समयमै सोच्न जरुरी छ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो काली बहादुर थापा। रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 आचार संहिता उल्लंघन भएको पाइएको छ। प्रेस काउन्सिल नेपालले बाढ़ीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभिन्न कारणबाट जैविक वा कानूनी अभिभावकसँग बस्न नसक्ने अवस्था सृजना भई बाल बालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता, तुलना योग्य र विश्वसनीय बनाउने उद्देश्यले बाल बालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई 3 तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बाल बालिकाको वैकल्पिक हेरचाहलाई मुख्यत परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयले भोटेकोसी बाढ़ीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढ़ाउने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुती विद्रोही हरूले सरकारी सेना विरूद्ध तीव्र सैन्य अग्रसरता लिँदै रेडसीको तटीय क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दावी गरिएको छ। हुथी विद्रोहीहरूले रेडसी क्षेत्रमा पक्कड़ बढ़ाउँदै लगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि जनाएका छन्। यस्तै इराकबाट प्रक्षेपण गरिएका ड्रोनले साउदी अरबको महत्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइनलाई निशाना बनाएपछि साउदी अरबले सुरक्षात्मक सावधानी स्वरूप उक्त पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधारण सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढ़ाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन समेत भइरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो। दोस्रो प्याकेज अन्तर्गत शिथिल पूँजी बजारलाई सम्बोधन गर्न एक साताभित्रै 10-12 बुँदे नीतिगत सुधारको योजना ल्याउने र निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानको लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजको रूपमा अघि सारिने उल्लेख गर्नुभयो। चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कार्यवाही कार्यदल FATFको ग्रे लिस्टबाट हटाउन र पाँचौं प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न सरकार केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढ़ीबाट अकल्पनीय क्षति भएकोले प्रभावित उद्योगिक व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्धन कार्यक्रम अघि बढ़ाउनु पर्ने बताउनुभयो। मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढ़ेको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट 58 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न 1116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधि क्षेत्रतर्फ मात्रै 727 परियोजनाहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 विभिन्न 842 परियोजनाका लागि 64 अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। कफी खेतीका लागि अग्रणी जिल्ला मानिएको गुल्मीमा 38 जातका कफी खेतीको परीक्षण गरिएको छ। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत गुल्मीमा करिब 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिश नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुर्याएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 27.94 अंकले बढ़ेर 2559.49 बिन्दुमा पुगेको छ। शुक्रबार बजारमा विभिन्न कम्पनीका 1,20,79,000 किता शेयरहरू 4,36,01,59,000 रूपियाँमा किनबेच भएका छन्। शुक्रबार बजारमा कारोबार हुने सबै उपसमूहको शेयर मूल्य बढ़ेको छ। यस दिन 238 कम्पनीको शेयर मूल्य बढ्दा 30 कम्पनीको शेयर मूल्य भने घटेको छ।
अब खेल समाचार अजय बमबाट।
मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युए बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। बिहिबार भएको सेमी फाइनलमा नेपालले ओमनमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमी फाइनलमा युएले हङकङमाथि 7 जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। युए प्रतियोगितामा अपराजित छ। युएले सोमो चरणका 4 खेल जितेर सेमी फाइनल खेलेको थियो। नेपाल भने सोमो चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो। सन् 2022 T20 विश्वकपका लागि भएको छनौटमा नेपाल निर्णायक सेमी फाइनलमा युएसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो। त्यसपछि सन् 2024 विश्वकप छनौटमा नेपालले युएलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो। त्यस्तै प्रिमियर कपको पहिलो संस्करण एक दिवसीय फर्मेट सन् 2023 नेपालमा नै आयोजना हुँदा नेपालले फाइनलमा युएलाई नै हराएर एसिया कपको टिकट काटेको थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16-27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कडाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असौज 8 गते सम्बोधन गर्नुहुने प्रधानमन्त्री शाह र उद्योग व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तारका विषयमा छलफल। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूद्वारा भोटेकोशी बाढ़ीबाट प्रभावित महिला तथा बाल बालिकाहरूको अवस्थाबारे संवेदनशील बन्न सरकारको ध्यानाकर्षण, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन, यमनको रेड सी तट हुतीको नियन्त्रणमा साउदी तेल पाइपलाइनमा ड्रोन आक्रमण र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई भिड्दै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।